कार्यक्रम 11:56 नमस्कार। कार्यक्रम 11:56 को 52 अङ्कमा तपाईलाई स्वागत छ। म मदन पौड्याल। 2072 साल वैशाख 12 गते बिहान 11:56 गएको भूकम्प र त्यसपछिका परकम्पबाट भएको क्षति र अहिले भइरहेको पुननिर्माणका कामको पारदर्शिता र जवाबदेहिता खोज्ने यो कार्यक्रमको उद्देश्य हो। यो कार्यक्रम बिहिबार बेलुकी 5 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन मार्फत संसारभर सुन्न सकिन्छ। उज्यालो रेडियो नेटवर्कमा बिहिबार नै राति 10 बजेपछि यसको पुनः प्रसारण पनि सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी घर बनाएर सकिनै लाग्दा पनि अनुदान पाउन नसकेका भूकम्प प्रभावित र रसुवामा भूकम्पले भत्केका विद्यालय तथा स्वास्थ्य संस्था पुननिर्माणमा भइरहेको प्रगतिबारे कुराकानी गर्छौं। सरकारले भूकम्पपछिको पुननिर्माणलाई पहिलो प्राथमिकतामा राखेको बताए पनि पुननिर्माणको काम ढिलो भएको छ। अझै पनि भत्केका सबैका घर बन्न सकेका छैनन्। 3 किस्तामा दिने भनेको 3 लाख रुपियाँ अनुदानको पहिलो किस्ता लिए पनि दोस्रो किस्ताका लागि सिफारिस हुने प्रभावितको संख्या थोरै मात्र छ। घर बनाएर सकिनै थाल्दा पनि कतिपय दोस्रो र तेस्रो किस्ता पाउन नसकेका प्रभावित पनि छन्। सरकारले दिने अनुदानको पर्खाइमा बसिरहेका सिन्धुपाल्चोक चौताराका आशिष श्रेष्ठको गुनासो छ, सरकारले हामी जस्ता भूकम्प प्रभावितलाई आश मात्रै देखायो। भूकम्पमा बुवा र छोरा गुमाउनुभएका श्रेष्ठसँग मैले भूकम्पपछि भोग्नु परेका समस्याबारे कुराकानी गरेको छु।
मेरो बुवा हुनुहुन्न, मेरो बुवा चाहिँ यो 72 सालको भूकम्पमा पर्नुभयो, अहिले बुवा हुनुहुन्न।
भूकम्प पछाडिका 2 वर्ष त्यतिकै बिते त्यसो भए?
भूकम्पपछिको 2 वर्ष त्यतिकै बिते। भूकम्पपछिको 1 वर्ष अब के बर्खन्ता भनेर चाहिँ ऊ भयो, अनि त्यहाँबाट अब अहिले 2 वर्ष, अहिले के अरे अहिले चाहिँ 2 वर्ष त्यति ऊ भएन। अब के अरे अहिले बुवा छैन, नभए तपाईँ अब अरूको अरूले गरेको देख्दा नि एउटा बुवाको चाहिँ झल्को ऊ आउँछ, त्यही नै हो।
तपाईँको बुवा कति वर्षको उमेर हुनुहुन्थ्यो त्यति बेला?
मेरो बुवा त्यतिखेर 83 वर्षको उमेर हुनुहुन्थ्यो, 83 वर्षको उमेर हुनुहुन्थ्यो र पनि त्यस्तो बुढौलीपन जस्तो हुनुहुन्थ्यो। तर त्यो बेलामा चाहिँ हप्ता दिन जति भएको थियो अलिकति ज्वरो आएर बिरामी भएर चाहिँ घरमा सुतिरहनु भएको थियो, त्यही बेलामा पर्नुभएको।
भूकम्पमा बुवा पर्नुभयो भने पर्दाखेरिको अवस्था अलिकति बताइदिनुहोस् न।
पर्दाखेरिको अवस्था कस्तो हुन्छ भने अब मेरो घर चाहिँ ढुङ्गाको छाना थियो, अनि मम्मी चाहिँ 64 सालमा मम्मी बित्नु भएदेखि बुवा जहिले पनि खाना खाने बेला पनि बाहिर बसेर घर बाहिर बसेर उहाँ आफ्नै उसमा उहाँले चाहिँ एउटा ऊ बनाउनु भएको थियो, पलङ छुट्टै बनाउनु भएको थियो उहाँले, अनि त्यहाँ बस्ने खाना खाएर, अनि जहिले पनि भित्र कहिले पनि खाना नखाने, जहिले पनि खालि बाहिर बसेर खाना खाने, अनि घर कहिले पनि नछोड्ने, कहीँ जाउँ भन्दा पनि म कहीँ पनि जानु मन छैन भने कतै नजाने, अनि घरमा मात्रै बसिरहनु हुन्थ्यो। अनि त्यो बेला पनि खानाको लागि चाहिँ दाइले भाउजूले छुट्टै घरबाट ल्याएर दिनुहुन्थ्यो, उहाँ छुट्टै घरमा पनि जानु हुँदैन थियो, ऊ आफ्नै घरमा म यहीँ बस्छु भने त्यहीँ बस्नुहुन्थ्यो, र अनि उहाँलाई चाहिँ त्यो घरमा खाना पुऱ्याउनु जानलाई अझ बाँकी थियो ट्याम, तर खाना खानुभन्दा अगाडि नै भूकम्प, दाइको चाहिँ पसल थियो, पसल कारणले गर्दा खाना बनाउनु ढिला हुने, अनि पछि आएर चाहिँ खाना दिनु गर्ने बेलामा त्यो दिने भन्ने क्रममै भूकम्प आयो, भूकम्प आएपछि त्यतिको क्षतिग्रस्त भयो, अनि त्यही बेलामा जुन भूकम्प पऱ्यो, भूकम्पले माथि अब घरको छाना ढुङ्गा छाना भएको कारणले गर्दा अलिक लोड बढी भयो, अनि त्यो लोडको कारणले गर्दा घर भत्केर आउँदाखेरि बाहिर मेरो घर पुरानो स्टाइलको दलान निकालेर भनेर बनाएको घर थियो, अनि त्यसमा त्यो दलानमा बस्ने बेलामा चाहिँ ढुङ्गाले गर्दा चाहिँ त्यो माथिको छाना ढुङ्गा र घाँटी नै काटेको, अनि त्यसमा अनि मेरो छोरा पनि पऱ्यो।
2 सदस्य गुमाउनु भयो?
हजुर।
छोरा कति उमेर?
छोरा 9 वर्षको थियो।
स्कुल पढ्दै?
स्कुल 5मा पढ्दै थियो।
भनेपछि अहिले त 27-28 महिना बितिसक्दाखेरि त्यति बेलाको सम्झना गर्दाखेरि अलिकति फिलिङ हुन्छ नि आफ्नो अनुभव?
होइन, अनुभव त फिलिङ त हुन्छ, अब हुनु भइहाल्यो, अब कसरी त्यसलाई मात्रै सम्झेर त्यसलाई मात्रै गर्नु भएन, जसरी नै आफ्नो मन यतिकै बुझाएर बसिरहेको छु। म चाहिँ यस्तो गार्डनर गर्छु, काम गर्छु, माली काम गर्छु, अनि त्यही भएर म चाहिँ काठमाडौँमा थिएँ, र अनि मैले छोरी पनि एसओजी दिएर सिद्धिएर बसेँ, त्यो काठमाडौँमा मैले त्यहाँ ल्याङ्ग्वेज र कम्प्युटरको लागि चाहिँ मैले भर्ना गरेको 4 दिन मात्रै भएको थियो, त्यो पनि त्यतिको भयो, अनि छोरी र म चाहिँ भयो, अनि मेरो परिवार पनि परिवार र छोरा एकै ठाउँमा परेको, छोरालाई चाहिँ धानमा परेको थियो, धानले पुऱ्यो माथिबाट, माथि बिल्कामा धान राखेको थियो, धान त्यो भत्किँदाखेरि भर्याङ सिधा पर्दाखेरि धानले पुऱ्यो, छोरा चाहिँ धानमा निसासिएर मऱ्यो। अनि मेरो परिवार चाहिँ उसको चाहिँ त्यो घाँटीसम्मभन्दा तलतिर मात्रै धान पऱ्यो, त्यहाँभन्दा मासतिर पर्दाखेरि त्यो घरको कठापल भने चाहिँ ठ्याक्कै सिधा परेछ। त्यसो कारणले गर्दा बाहिरबाट चाहिँ सास फेर्न पाए तर जिउँदा सबै पुऱ्यो। 2.5 घन्टापछि निकाल्दाखेरि ऊ पनि 2 घन्टा जति चाहिँ बेहोस अवस्थामा पऱ्यो र यो जिउहरू एकदम ऊ भइराखेको थियो, माथि थिचेर ढुङ्गाले लागेर, तर अहिले चाहिँ राम्रै छ।
भनेपछि परिवारमा चाहिँ भूकम्पको कारणले अलिकति दुःखदायक घटना
भयो। अब अहिले पनि त्यही हो, घर बनाइरहेको छ, घर बनाइ सरकारले दिने भनेको जुन सहुलियत पहिलो किस्ता पुर भदौ 27 गते दिएको थियो, 28 गते। अब दोस्रो किस्तालाई पनि घर बनाएर फिनिसिङ भइसक्यो, अब तेस्रो किस्ताको लागि नि तेस्रो किस्ताको पनि ऊ भइसक्यो, तर दोस्रो किस्ता पनि पाएको छैन। ब्याङ्कमा गए पैसा हालेको छैन भन्छ, अनि भन्दाखेरि के जुन मैले चाहिँ 4 कोठा घर ढलन गरेर बनाएको, अनि त्यसमा 1-5 कोठा निकालेर 1 कोठा चाहिँ बाहिरबाट भर्याङ चाहिँ बाहिरबाट छुट्टै कोठा निकालेर, त्यसो गर्दाखेरि चाहिँ त्यो भर्याङ बाहिरबाट यल आखर भयो। त्यो चाहिँ पहिला मैले नक्सा बनाएर नक्सा पास गरिकन बनाएको घर, अहिले आएर चाहिँ फेरि त्यो यल आकारको भयो अरे भनेर चाहिँ त्यतिको रोकिरहेको छ पैसा।
अहिलेसम्म अनुदान दोस्रो र तेस्रो किस्ता पाउनु भएन?
छैन।
के लाग्छ त यसरी चाहिँ सरकारले चाहिँ दिन्छु भनेको रकम नदिँदाखेरि?
यो मलाई जहाँसम्म लाग्छ, अहिले अब जस्तो त्यहाँभन्दा अगाडि हाम्रो सिन्धुपाल्चोकमा जुरेमा पहिरो गयो, त्यो जुरेको पहिरोको त्यहाँको पीडितहरूले पनि त अहिलेसम्म जुन पाउनुपर्ने सरकारी अनुदान पाउनुपर्ने कुरा पाएको छैन, त्यो त्यतिको भइरहेको छ। अब अहिले पनि हाल पनि अब केही दिन अगाडि पनि जुरेमा पहिरो गयो, गाडी एउटा पुऱ्यो, अब बाटो बन्द भइराखेको छ, त्यसो पनि केही छैन। जति भन्थ्यो पहिला नेताहरूले गए, हामी यसको हामी चाहिँ सबै ऊ गर्छौँ, यहाँ जे भएको छ त्यसको हामी क्षतिपूर्ति सबै बेर्छौँ, यसको लागि हामी तत्काल चाहिँ राहत वितरण गर्छौँ भन्थ्यो, तर त्यो अहिलेसम्म जुरेमा पहिरोमा पर्नेहरू पनि बाहिर पाल टाँगेर बसिरहेको अवस्थामा अहिले पनि त्यही छ। यस्तै हो, जस्तो अहिले मलाई यहाँसम्म लाग्छ जुन यो बाहिरको अहिले जुन तराई साइड उसमा मधेसमा जुन प्रकार यो बाढी पीडितहरू परिरहेका छन्, कति यहाँ अहिले अमेरिकाबाट इन्डियाबाट सबै गर्दै करोडौँ अरबौँ रुपियाँ, र यहाँबाट अहिले हेर्नुहोस् स्कुलबाट नि सबै चाहिँ बच्चाहरूलाई चाहिँ बाढी पीडितलाई के सहयोगको लागि तिमीले 200-100 जति सक्छ त्यति ल्याऊ भनेर चाहिँ यसरी पैसा उठाइरहेको छ। स्कुलहरूले पनि उठाएर त्यहीँ दिन्छ। अब यो गाडी ट्रक व्यवसायले बस व्यवसायहरूले ब्याङ्कबाट जुन टेलिफोन यो दूरसञ्चारबाट प्राधिकरणबाट सबैबाट चाहिँ यसरी दिइरहेको छ, सबै सङ्घ संस्था कर्मचारी सबैले दिएको छ, र यसमा अरबौँ पैसा उठेर पनि अहिलेसम्म त्यो पीडितहरू पनि राहत पाएन भनेर एकदम गुनासो गरेर बसिरहेको छ, तिनीहरूले केही पाएको अवस्था छैन, यो सरकारले केही पनि गर्दा दिने अवस्था जस्तो लाग्दैन मलाई।
अनि घर चाहिँ तपाईँले नक्सा पास गरेर बनाउँदा बनाउँदै पनि अनुदानमा योग्य भएन भन्दै हुनुहुन्छ तपाईँ?
यो सब अनुदानमा योग्य भएन भने मैले पास गरेर नक्सा पास गरी देखाएर फेरि प्राविधिकहरू इन्जिनियरहरू टाइम टाइम हेर्नु आउँछ, तपाईँको यो अलिकति मिस्टेक भयो त्यसलाई सजाइहाल्ने तुरुन्तै, त्यो इन्जिनियरलाई देखाइ देखाइकन सब गरेको ती उनीहरूले लेखेर चाहिँ लगेको। त्यहीँ पनि अब अरू कच्ची घर बनाइरहेको ठाउँमा पनि जुन यो भूकम्प प्रतिरोधी बनाउने पर्ने ठाउँमा चाहिँ त्यति प्रतिरोधी नबनाइकन आफ्नो खुसीले नि बनाएको गर्छ, त्यो सुधा चाहिँ के गर्यो, उनीहरूसँग फोनमा कन्ट्याक्ट हुने भेट्ने गर्ने गर्दा गर्दा तिनीहरूको पास भयो, पैसा आयो, तर मेरो चाहिँ मैले देखाइ देखाइकन बोलाएर कहाँ मिस्टेक छ के छ कसरी हिसाब बनाउने, त्यहाँबाट अलिकति जब डिबिसी भयो घर वाल पनि उठिसक्यो माथि ढलन पनि भयो, त्यहाँबाट पछि आउँदाखेरि र तपाईँको तेस्रो गरेपछि दोस्रो किस्ता अलिक ढिला हुन्छ आउँछ तपाईँको, तेस्रो किस्तालाई नि म भर्छु, हामी भर्छौँ तपाईँको तेस्रो किस्ता दोस्रो एकैचोटि पाउनुहुन्छ तपाईँको अस्तारको चाहिँ अन्तिम हप्तामा भनेर चाहिँ भन्ने कुरा गऱ्यो, तर पनि अहिलेसम्म आएको छैन। मैले अस्तिको दिन पनि बुझ्दाखेरि तपाईँको अलिक ढिलाइ हुन्छ।
1 वर्ष भयो है तपाईँले पहिलो किस्ताको अनुदान पाएको?
1 वर्ष यो उसमा भदौको 27 गते 1 वर्ष हुन्छ, र दोस्रो किस्ताको लागि अहिलेसम्म छैन। कतिको नाम निस्किरहेछ दोस्रो किस्ताको लागि, ब्याङ्कमा गए पैसा हालेको छैन भन्छ, उसको नाम निकालिदियो, अब के अरे नगरपालिकाबाट जान्छ ओडामा जान्छ जो फलाना फलाना नाम निस्क्यो तपाईँहरूको दोस्रो किस्ता लिनलाई जानुहोस् भन्छ, गयो अर्को हप्ता आउनुहोस् जान्छ हप्ता ब्याङ्कमा छैन पैसा हालेको छैन, फेरि गयो पैसा हालेको छैन भन्छ, यस्तो गरेर चाहिँ मान्छेले एकदम दुःख दिइरहेछ।
अहिले तपाईँहरू जस्तै प्रभावितले गाउँमा पनि दुःख पाइरहेका छन्,
धेरैजना छ, मेरो जो ढलन गरेर बनाएँ मैले र अर्को एकजनाले बनाएको छ त्यससँगै, उसको पनि के पिल्लर गरेको मिलेन, पहिला केही भनेन जब बनिसकेपछि पिल्लर गरेर राखेर राम्रो मिलेन भनेर चाहिँ उसलाई पनि त्यसमै चाहिँ रोकिरहेछ। अनि मेरो मात्रै होइन धेरैजनाले पहिला के जस्तो कति घर जुन यो इँटाको गाह्रो लगाएर ढुङ्गा माटोको बनाएर बनि बनाउने टस हालेर बिचमा त्यो काठको टस हालेर बनाउनुपर्छ त्यस्तो भनेर भने टस काठको टस हालेर बनायो त्यहाँबाट फेरि पछि त्यो प्राविधिकहरूले त्यहाँ कुरा गर्दाखेरि प्लस हाल्दाखेरि काठकोले गर्दाखेरि धमिराले खाने भयो, किराले खान्छ, त्यसले गर्दा नहुने भयो। अब चाहिँ टस हाल्दाखेरि डन्डी राखेर ढलन टाइपिङ गरेर चाहिँ गर्नुपर्छ भन्ने भयो। पहिला जुन भनेर तिनीहरूले स्वीकृति लिएर घर बनाए, तिनीहरूको नै अहिले पाइरहेको छैन।
भनेपछि अहिले पनि घर बनिसकेको अवस्था होइन,
घर बनिसकेको अवस्था छैन अहिले पनि। जुन सरकारले जुन दिनुपर्ने दोस्रो किस्ताको रकम दिएको छैन, र अब पोहोरको साल पनि दसैँ अगाडि दियो किस्ता, पहिलो किस्ता, त्यसले पनि प्रायःले दसैँमा खर्च गरेर सिद्धा पैसा अहिलेसम्म घर बन्न छैन। सरकारले यो अहिले फेरि यति उयो गरिरहेको छ, यो असारको मौसम त अस्ति भनिँदै थियो, पुससम्म चाहिँ के अरे डिबिसी गरिसक्यो भने मात्रै उसले चाहिँ घरको हुन्छ, नत्र भनेदेखि उसले पहिला दिएको पैसा नै फिर्ता गर्नुपर्ने अवस्था, त्यो फिर्ता गर्नुपर्छ भन्ने कुरा निकालेको थियो। अहिले आएर चाहिँ असार मसन्तसम्म चाहिँ सबैले डिबिसी गर्नुपर्छ भनेर चाहिँ सरकारले भनाइ चाहिँ त्यसरी भनिरहेको छ, तर दिनुपर्ने कुरामा चाहिँ सरकारले कुनै पनि ऊ दिएको छैन।
अहिले त अब आउने असारभित्र त तपाईँले तेस्रो किस्तासम्म पनि लिइसक्नुपर्छ, भनेपछि यो प्रक्रियाले सकिएला?
जहाँसम्म लाग्छ मलाई लाग्छ यो अब सरकार यति ऊ छ कि ऊ आफ्नो लिनुपर्ने ठाउँ भन्नेमा चाहिँ जताबाट हुन्छ उसले लिएर छाड्छ, तर दिनुपर्ने ठाउँमा गर्नुपर्ने ठाउँमा चाहिँ यसमा अब जुन त्यहाँको चाहिँ सभासदहरूलाई भने पनि यो हुँदैछ ब्याङ्कमा आउँछ तपाईँहरूको भन्छ, सभासदले भन्छ तपाईँहरूलाई काठ आउँछ, काठ अनिवार्य रूपमा लिनुपर्छ, तपाईँहरूले 25,000 तिरेर काठ लिनुहोस्, तपाईँलाई काठ 1,30,000 आउँछ, तपाईँहरूलाई 80,000 फाइदा हुन्छ, के अरे काठको लागि तपाईँले यसरी बनाउनु, सरकारी अनुदान तपाईँले लिनुहोस्, तपाईँले कृषि ब्याङ्कबाट चाहिँ 2% तपाईँले 3,00,000 रुपियाँ ऋण लिन सक्नुहुन्छ, तपाईँ यदि राम्रो घर बनाउने हो के अरे ढलन घर बनाउनुहुन्छ भने तपाईँले 15,00,000 रुपियाँ लिन सक्नुहुन्छ भन्छ। मैले ब्याङ्कमा पनि गएर बुझेँ, अब के अरे किस्त नदिएपछि ब्याङ्कमा गएर यसबाट चाहिँ लोन लिने हो भने 3,00,000 रुपियाँ नै लोन लिएर गर्नु पऱ्यो अलिअलि के अरे फेन्सिङ गर्नलाई भन्ने गर्दाखेरि, त्यसमा के प्रक्रिया मिलाउनु पर्ने, जग्गाको घरको कागजपत्र सबै मिलाउनु पर्ने, त्यसको चाहिँ फोटोकपी लानुपर्ने, फोटो खिच्नुपर्ने, त्यही उबाट चाहिँ ब्याङ्कबाट पनि त्यो अमिनीहरू आएर फोटो खिचेर लानुपर्ने, कति गरेर गर्दाखेरि यसमा लगभग 1.5 महिना जति लाग्ने भने जस्तो कुरा गरेँ। अनि त्योभन्दा 1.5 महिनापछि त अब भयो, अब 1.5 महिनापछि किस्ता पनि आएन भने जुन बेला हुन्छ त्यो बेला फेन्सिङ गर्नुलाई, अनि त्यहाँबाट मैले त्यो प्रक्रिया नै छोडिदिएँ मैले।
अहिले तपाईँहरूको परिवार चाहिँ घरभन्दा बाहिर बस्नु भएको छ घरभित्रै?
अहिले मेरो परिवार त यहीँ काठमाडौँ बसिरहेको छ,
उहाँ घर मात्रै बन्दैछ,
घर बन्दैछ, अहिले जुन ठेकदार दिइरहेछ काम गर्ने मान्छे गरिरहेछ, घर बन्दैछ। मैले अस्ति 2 महिना जति मैले काम रोकेँ, मसँग अलिकति खर्चको अभाव भयो, त्यस कारणले गर्दा दोस्रो किस्ता त मेरो टाइप डिबिसी गरेपछि आउनुपर्ने, मेरो त अब ढलन पनि भइसक्यो, प्लास्टर पनि भयो, फिन्सिङमा ल्याउनु मात्रै बाँकी, मेरो त आइहाल्छ नि भने म त्यो आशमा गर्दाखेरि अहिले अलिक पैसा छैन, अलि पक्नुहोस् अब तपाईँले अन्त अरू ठेका लिएर गर्नुहोस् अनि पछि आउनुहोस् भनेर मैले ठेकदारलाई भने उनले हुन्छ भनेर उसले त्यही बाहिर काम लिएर गऱ्यो। तर मैले अहिलेसम्म अस्ति पछि असारको चाहिँ 7-8 गतेतिर चाहिँ दोस्रो किस्ताको आयो भने त्यहाँ 26 गएको छ दोस्रो किस्तामा, अनि मेरो पनि आयो कि भनेर आउँदा त छैन, अनि मैले आएन किन आएन भने मैले प्रविधिहरूसँग बुझ्दाखेरि तपाईँको अलिकति यलाकारको भएको कारणले गर्दा हो तपाईँको ढिला भयो, हुन्छ तपाईँको चाहिँ असारको अन्तिम हप्ता या साउनको पहिलो हप्ता चाहिँ आउँछ भन्ने कुरा गरेँ। तर त्यो दोस्रो किस्ता आएको जुन भदौको त्यो के असारको पहिलो हप्ता आएको दोस्रो किस्ताको हरले पनि पैसा पाएको छैन, मेरो त किस्ता मेरो त नामै निस्केन, मैले त पाउने कुरै भएन, र जुन जसको नाम निस्केको छ त्यसले पनि पाएको छैन, तिनीहरू चाहिँ ब्याङ्कमा धाएको धाए गरिरहेको छ र पनि पाएको छैन।
र अन्तिममा तपाईँ भूकम्पमा छोरा र बुवा गुमाउनु भएको मान्छे अरू भूकम्प प्रभावितहरूलाई चाहिँ के भन्नुहुन्छ?
अब अरू भूकम्प प्रभावितहरूलाई म यही भन्न चाहन्छु, अब जुन प्रकृतिको खेलले जुन प्रकारको घटना घटे घटिसक्यो त्यसलाई हामीले सम्झेर मात्रै नै हुँदैन, यो त हामीले अब कसै कहीँबाट चाहिँ कतिखेर के हुन्छ भन्ने कुराको चाहिँ प्रकृति खेल हो यो, यस कारणले जे हुनुभयो अब त्यो कुरामा कुनै पनि ऊ चाहिँ त्यो सम्झेर त्यो पहिलाको उसलाई बेर दुःख सम्झेर त्यसमा कुनै ऊ नगर्नुहोस्। अब जिन्दगी यस्तै हो, सबैको कतिखेर के हुन्छ कसलाई के हुन्छ कसलाई थाहा छैन, र यसमा चाहिँ अब यो आउनेवाला नयाँ दिनहरूलाई हामी अब कसरी गर्छौँ भनेर चाहिँ आफै सचेत रहेर चाहिँ गर्नु भन्ने म त्यही चाहन्छु।
र सचेत हुँदाहुँदै अब बन्ने घर पनि रहेछ एउटा चाहिँ विपदबाट जोगिने उपाय, भनेपछि बलियो घर सुरक्षित घर चाहिँ कतिको महत्त्वपूर्ण रह्यो?
अहिले चाहिँ जहाँ मलाई लाग्छ अब अहिले घर भन्दाखेरि जसरी पहिला अब सहरी एरियामा त जसको जग्गा धेरै छ उसले चाहिँ ठुलो स्टाइलले घर बनायो, अग्लो हाइट गर्यो, 5 ढलन 6 ढलन गरेर बनायो, त्यो राम्रो कुरा ठाउँ भएको ठाउँमा, गाउँठाउँमा बस्नलाई त्यत्रो लगानी गरेर खर्च गर्दाखेरि त्यहाँ कुनै आस्था आर्जन हुँदैन, त्यस कारणले गर्दा बनाऊ जस्तै ढलन गरेर बनायो, अरू बनायो भने 2 कोठाको 4 कोठाको गरी बनाएर त्यसलाई त्यसरी बनाएर ठुलो जुन लोड बढी घरले थाम्न नसक्ने हिसाबले चाहिँ नबनाउनुहोस् भन्ने म त्यो आग्रह गर्न चाहन्छु। र जस्तो अब बलियो तरिकाले बरु 4 कोठाको बनाएर बरु 1 तला मात्रै भने बनाएर बरु त्यही गरेर चाहिँ त्यति बना चाहिँ बनाउनु होला भने म यही भन्न चाहन्छु।
उहाँ हुनुहुन्थ्यो सिन्धुपाल्चोक चौताराका भूकम्प प्रभावित आशिष श्रेष्ठ। तपाई अहिले कार्यक्रम 1156 सुन्दै हुनुहुन्छ। उज्यालो रेडियो नेटवर्क मार्फत देशभरि र उज्यालो अनलाइन तथा उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभरि प्रसारण भइरहेको कार्यक्रम 1156 रोसुवामा भूकम्पले क्षति गरेका विद्यालय र स्वास्थ्य संस्था पुननिर्माणमा भएको प्रगतिबारे गरिएको कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार
उज्यालो रेडियो नेटवर्क।
कार्यक्रम 1156 उज्यालो रेडियो नेटवर्क मार्फत देशभरि र उज्यालो अनलाइन तथा उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभरि प्रसारण भइरहेको कार्यक्रम 1156 तपाईँलाई फेरि स्वागत छ। कार्यक्रम सँगै छु म मदन पौड्याल। कार्यक्रमको अघिल्लो खण्डमा घर बनाएर सक्नै लाग्दा पनि अनुदान नपाएका सिन्धुपाल्चोक चौताराका भूकम्प प्रभावित आशिष श्रेष्ठसँगको कुराकानी सुन्यौ। अब लागौं बाँकी कुराकानीतर्फ। भूकम्पमा घरसँगै विद्यालय स्वास्थ्य संस्थाका भौतिक संरचना पनि भत्किए। अरू जिल्लामा जस्तै रसुवामा पनि विद्यालय र स्वास्थ्य संस्था बनाउने काम ढिला भएको छ। भूकम्प गएको 28 महिना भइसक्दा समेत रसुवाका झण्डै 100 विद्यालय र स्वास्थ्य संस्था बन्न नसकेका हुन्। पुननिर्माणको जिम्मा लिएका गैर सरकारी संस्थाको ढिलासुस्तीका कारण पुननिर्माणले गति लिन नसकेको हो भन्नुहुन्छ रसुवाका जिल्ला शिक्षा अधिकारी सुखदेव सापकोटा। थप कुराकानी सहित सहकर्मी हिमनाथ देवकोटा।
यो जिल्लाको सन्दर्भमा गत आर्थिक वर्षमा प्राप्त कोटाहरू जम्मा 27 कोटाहरू प्राप्त भएको थियो केन्द्रीय आयोजन कार्यान्वयन इकाइ शिक्षा मन्त्रालय अन्तर्गतबाट, र ती मध्ये 27 कोटा प्राप्त भएका मध्ये 19 विद्यालयहरूले सम्झौता गरे र बाँकी 8 कोटा चाहिँ विभिन्न कारणहरूले विद्यालयहरूसँग सम्झौता हुन नसक्ने परिवेशमा भयो। त्यसै गरी विभिन्न संघ संस्थाहरू एनजीओहरूले पनि विभिन्न विद्यालयहरूमा निर्माण कार्यहरू गरिराखेका छन् र उनीहरूको कामहरू विद्यालय निर्माणका कामहरू सन्तोषजनक ढंगले अगाडि बढेको छ र सम्पन्न भइसकेको अवस्था भनेको जम्मा 8 जति विद्यालयहरूको निर्माण सम्पन्न भइसकेको हामीले रेकर्ड प्राप्त गरेका छौँ र अरू निर्माणाधीन अवस्थामै रहेको।
जुन 27 जम्मा 8 विद्यालय मात्र निर्माण भयो भन्नुभयो, करिब रसा जिल्लामा रहेका 97 विद्यालयमा चाहिँ क्षति पुगेको थियो, कति पूर्ण नै क्षति भएका थिए। 27 8 निर्माण मात्रै हुनुलाई चाहिँ अब कसरी बुझ्ने हामीले?
अब यस्तो छ, अब विद्यालय निर्माण नभएका नै होइनन्, नेपाल सरकारकै तर्फबाट जुन नियमित बजेटबाट आउनु पर्ने चाहिँ त्यति कोटाहरू आएको हो। त्यसभन्दा अतिरिक्त पनि हाम्रो जिल्लामा जीआईजेड त्यसै गरी आएर जाइकाले आफ्नो छुट्टै टेन्डर मार्फत विद्यालयहरू निर्माण गरिराखेको छ। 2 निर्माण जाइकाका 2 विद्यालय त्यसै गरी जीआईजेडका 3 विद्यालयहरू निर्माण भइराखेका छन् र उनीहरू निर्माणको चरणमा अन्तिम चरणमा पुगिसकेको अवस्था छ। जीआईजेडले 3 विद्यालय मध्ये एउटामा रेट्रोफिटिङ गरेको त्यो काम सम्पन्न गरिकन हस्तान्तरण भइसकेको छ भने अरू 2 विद्यालयहरू निर्माणाधीन र चाँडै नै सम्पन्न हुने अवस्थामा रहेको छ। 27 मात्रै रहनु आउनु भनेको चाहिँ अब नेपाल सरकारको सबै प्रक्रियाहरू पूरा गरेर आउने प्रक्रिया नै रह्यो, त्यो चाहिँ अब हाम्रो बहसभन्दा बाहिरको कुरो रह्यो र त्यसैले गर्दा उहाँ विभिन्न संस्थाहरूसँग समन्वय गर्ने सरकारले गर्ने कामहरू र अनि त्यसबाट प्रत्येक जिल्लालाई कोटा वितरण गरेर आउँदाखेरि अलिक ढिलो भएकै हो र ती मध्ये पनि 27 आएका मध्ये पनि 19 मात्रै भए र बाँकी 8 मैले अघि पनि तपाईँलाई भनेको थिएँ विभिन्न कारणले सम्झौता हुन नसकेर गत आर्थिक वर्षका ती 8 कोटाहरू चाहिँ ल्याप्स अथवा फ्रिज भए। किन भयो भन्दा हाम्रा विद्यालयहरूसँग कक्षा कोठा निर्माण गर्ने उपयुक्त जमिन नभएको कारणले कतिपय र कतिपय चाहिँ स्थानीय विद्यालय र विद्यालयसँग सरकार राख्नेवाला व्यक्तिहरूको पनि चासोको विषय नभएको कारणले हामीले आह्वान गर्दा गर्दै पनि हाम्रो डिएलपीआई यो जिल्लामा त्यसका लागि कार्यरत छ, त्यो संस्थाले शिक्षा कार्यालयले पनि ऊ गर्नको निम्ति बनाउनको निम्ति तागेता गर्दा गर्दै पनि ती कामहरू चाहिँ हुन नसकेको अवस्था रहेको
के छ? विद्यालयले जग्गा खरिद गरेर विद्यालय निर्माण गर्न सक्ने अवस्था छैन?
विद्यालयले आफैले जमिन खरिद गर्ने भनेको त विद्यालयको अवस्था अनुसार हुन्छ। जो विद्यालयहरू सक्षम छन् उनीहरूले ती कामहरू गरेका छन्। कतिपय विद्यालयहरू त्यो अवस्थामा छैनन्। प्राथमिक तहका विद्यालयहरू, आधारभूत तहका विद्यालयहरूसँग त्यो खालको स्रोत साधन नभएको हुनाले उनीहरूले त्यो जग्गा खरिद गर्न सकेनन्। र हामीले के पनि भनेका छौँ भने विद्यालयले आफ्ना नाममा जग्गा छैन भने पनि कुनै संस्थाहरूले अथवा कुनै निकायले अथवा स्थानीय निकायले, स्थानीय तहले पनि उनीहरूलाई भोगाधिकार दिन्छ। कुनै योजना आयोजनाहरूले पनि त्यो विद्यालयको लागि निर्माण गर्नको निम्ति त्यो जमिन भोग गर्नको निम्ति दिने भनेर लेखेर दिन्छ भने ती विद्यालयहरूका लागि पनि निर्माण गर्नको निम्ति हामीले सम्झौता गर्ने र सम्झौताको लागि सिफारिस गर्ने कामहरू गरेका छौँ। र हामीले फेरि पनि अब तत्कालै यो चालु आर्थिक वर्षको लागि पनि हामीसँग विद्यालय निर्माणका एकाइ युनिटहरू प्राप्त गरेका छौँ, कोठाहरू प्राप्त गरेका छौँ। र अब तत्कालै हामी त्यसका लागि सूचना पनि निकाल्दैछौँ। विद्यालयलाई आवश्यक पर्ने जमिन र के कति कक्षा कोठा उनीहरूलाई आवश्यक पर्छ त्यसका निम्ति हामीले उनीहरूबाट निवेदन आह्वान गर्नको निम्ति हामीले तयारी गरेका
छौँ। जुन भूकम्पले भत्केका विद्यालयहरू छन् जग्गाकै अभावले चाहिँ अहिले निर्माण हुन नसकेका चाहिँ कति छन्?
जग्गै नभएर को कारणले सम्झौता हुनै नसकेका त्यो अवस्था नरहेका विद्यालय अहिले हामीसँग 15 जति विद्यालयहरूको अवस्था त्यो देखिएको छ। र ती विद्यालयहरूले जग्गा व्यवस्थापन गर्नको निम्ति स्थानीय व्यक्तिहरू, स्थानीय व्यवस्थापन समितिलाई पनि हामीले तपाईँहरूले व्यवस्था गर्नुहोस्, निर्माणका निम्ति कोठा प्राप्त हुन्छ, त्यो चाहिँ तपाईँहरूले तयारी गर्नुहोस् भनेर हामीले भनिराखेको अवस्था हो।
भनेपछि विद्यालयले वा व्यवस्थापन समितिले भनौँ वा समाजले नै भनौँ न त्यहाँको समुदायले चाहिँ जग्गाको व्यवस्था गरिदिइसक्यो भनेदेखि चाहिँ त्यो विद्यालय निर्माण सुरु हुन्छ?
एकदम म यहाँलाई त यहाँको माध्यम सञ्चार माध्यमबाट म के दावा गर्छु भने यो वर्ष हामीलाई शिक्षा मन्त्रालयबाट, शिक्षा कार्यालय मार्फत र केन्द्रीय आयोजना कार्यान्वयन इकाइ मार्फत, हाम्रो जिल्ला कार्यान्वयन इकाइ जुन शिक्षाको छ, ती दुईटै तहबाट प्राप्त भएको कोटा हामीलाई अहिले जम्मा शिक्षा मन्त्रालय मार्फत, हामी शिक्षा विभाग मार्फत, जिल्ला शिक्षा कार्यालयलाई प्राप्त भएका 30 एकाइ, त्यसै गरी आएर सीएलपीआईयू मार्फत भन्नाले केन्द्रका आयोजना कार्यान्वयन इकाइ मार्फत प्राप्त भएका 16 इकाइहरू गरेर जम्मा हामीसँग 46 इकाइहरू प्राप्त भएका छन्, कोटाहरू प्राप्त भएका छन्। ती कोटा निर्माणको लागि जमिनको अवस्था बनाउन सक्छु भनेर आउनेका निम्ति दिँदाखेरि यो जिल्लाका सन्दर्भमा भूकम्पबाट जुन असर पारेका विद्यालयहरू सम्बोधन नभएका विद्यालय हुने छैनन्। तर एउटा कुरो के चाहिँ हामी दावा गर्दैनौँ भने त्यो सम्बोधन हुँदैमा सबैलाई चाहिने पर्याप्तै कक्षा कोठा हुन्छन् त्यो होइन, तर कुनै न कुनै हिसाबले 4, 5, 6, 8 भवनहरू नभएको विद्यालय हुने छैनन् यो आर्थिक वर्षभित्रमा।
भनेपछि अब यो विद्यालय निर्माण चाहिँ कहिलेसम्ममा चाहिँ सकिएला त?
अब यहाँ विद्यालय निर्माणका हामीलाई प्राप्त कोटा पनि 1 र बहुवर्षे खालका छन्। र 1 कोटा त अहिलेको आर्थिक वर्षमा हामीले सम्झौता गरेपछि अहिले सक्न पर्ने स्थिति छ। र विगतमा गरेका पनि ती कुराहरू काम त भइराखेको तर फर्सद नभएको अवस्थामा रहेको छ। त्यसैले यो 2 अवधिमा ढिलोमा सबै विद्यालयहरू पुनर्निर्माण भइसक्ने छन्। तर त्यसका निम्ति शिक्षा कार्यालयले अथवा कुनै हामी सरकारी निकायको मात्रै चाहना, हाम्रो मात्रै प्रयासले भन्दा पनि त्यहाँका सरकारवाला, स्थानीय समाजसेवी, त्यसै गरी अभिभावक, व्यवस्थापन समिति र विद्यालयले पनि यसलाई बढी चासो दियो भने त्यो 2 कुनै पनि विद्यालय निर्माण हुन बाँकी रहँदै।
कतिपय विद्यालय त अब भूकम्पले भत्किए, विद्यार्थी संख्या कम भएको कारणले पनि बन्न सकेको छैन, त्यस्तो विद्यालयहरूलाई चाहिँ कसरी सम्बोधन गर्न सकिन्छ?
अब विद्यार्थी संख्या नभएको भनेको विद्यालय त छैन नै, जस्तो अब कुनै बस्ती नै उठेर त्यो गाउँमा बस्नै नसकेको हिसाबले चाहिँ हाम्रा 4-5 विद्यालयहरू अहिले पनि त्यो ठाउँमा पुनर्स्थापित हुने अवस्थामा रहेको छैनन्। त्यहाँ जनता पनि, विद्यार्थीहरू बस्न सक्ने अवस्था अथवा त्यहाँका अभिभावकहरू बस्न सक्ने अवस्था नभएका विद्यालयहरूको कुरो चाहिँ यहाँले भन्नु जस्तो होला। नत्र विद्यालय छ भने जहाँ जनताहरू बसेका छन्, अभिभावकहरू बसेका छन् भने त्यहाँ विद्यालय पनि छन् र त्यहाँ केही न केही विद्यार्थीहरू बस्नको निम्ति थोरै भए पनि त्यो खालका परिवेश चाहिँ छ, त्यो कुनै पनि नभएको स्थिति भनेको होइन।
जस्तै विद्यार्थी संख्या कम भएको कारणले गर्दाखेरि पनि भवन निर्माण भएन भन्ने कतिपय स्कुल छन् नि त?
अब त्यस्तो चाहिँ उदाहरण हामीलाई थाहा छैन, तर अब विद्यालयमा विद्यार्थीहरू कम हुनु स्वाभाविक भएको छ, यो सबैले देखेको प्रत्यक्ष देखिने कुरा हुन्। तर विद्यालय सञ्चालन रहेका ठाउँमा जहाँ विद्यार्थीहरू छन्, 20, 30, 40 विद्यार्थी भएका विद्यालयहरूलाई पनि हामीले विद्यालय बनाउन नदिने अथवा नबनाउने भन्ने गरेका छैनौँ। ती विद्यालयहरू पनि निर्माणको क्रममा छन् र अब उनीहरूको पनि हामीले सम्बोधन गर्छौँ र उनीहरूलाई ती विद्यालयहरू पनि निर्माण हुन्छन् त्यो अवस्था होइन।
भनेपछि यो भूकम्प पछाडिको दिनमा विद्यालय भवन नबन्दाखेरि चाहिँ अहिले विद्यालयमा चाहिँ के कस्ता समस्या आएको छ?
अब भूकम्प पश्चातको विद्यालय भवन नहुँदाखेरिका समस्याहरू भन्दा पहिलो कुरो झरी बादल चिसोको अवस्थामा पनि विद्यालयमा नियमित पढाइ हुन नसक्ने अवस्था, त्यसै गरी विद्यार्थीहरू बिरामी हुने, नियमित कक्षा सञ्चालन गर्नको निम्ति कक्षा छुट्टै छुट्टै कक्षा नभएर सबै कक्षाका विद्यार्थीलाई एउटै कक्षा कोठामा राखेर पढाउनु पर्ने, जसले गर्दाखेरि शिक्षण सिकाइ प्रभावकारी नहुने, यी आदि धेरै समस्याहरू रहेका थिए र अहिले ती कुराहरू एकदमै थोरै कुनै ठाउँमा भए मात्रै, नत्र त्यो अवस्था अहिलेको अवस्थामा छैन। सबै यो रसुवा जिल्लाका जिल्लावासी अभिभावकहरू जो शिक्षासँग प्रत्यक्ष सरकार राख्नुहुन्छ, शिक्षाप्रति चासो राख्नुहुन्छ, उहाँहरूले आफ्नो क्षेत्रका विद्यालयहरूको अवस्था, विद्यालयहरूलाई के कस्ता आवश्यकताहरू छन् ती कुराहरू हामीलाई जानकारी गराउनुहोस्, हामीले त्यहाँ त्यसका लागि के कति सम्बोधन गर्न सक्छौँ ती काम हामी गर्छौँ र हामीले दिएका अथवा कुनै पनि संघ संस्थाहरूले दिएका विद्यालय निर्माणका लागि गरेका कामहरूलाई सहयोग गर्नुहोस्, सकारात्मक ढङ्गले सहयोग गर्नुहोस्, कसैले त्यसमा व्यवधान खडा गरेको छ भने ती व्यवधान हटाउन यहाँहरूले सहयोग गर्नुहोस् र शिक्षा कार्यालयले त्यसका लागि के कति गर्न सक्छ पूर्ण रूपमा हामी त्यसको लागि शिक्षा कार्यालय तयार छ भन्न चाहन्छु।
उहाँ हुनुहुन्थ्यो रसुवाका जिल्ला शिक्षा अधिकारी सुखदेव सापकोटा। सहकर्मी हिमनाथ देवकोटासँग कुराकानी गर्दै सहकर्मी हिमनाथ देवकोटाले नै स्वास्थ्य संस्था पुननिर्माणमा किन ढिलाइ भयो भनेर जिल्ला स्वास्थ्य कार्यालय रसुवाका प्रमुख डाक्टर झलक गौतमलाई सोध्नु भएको छ।
सबभन्दा पहिले त भूकम्पले हाम्रा सबै स्वास्थ्य संस्थाहरू ध्वस्त बनाएको थियो, एउटा स्वास्थ्य संस्था मात्रै बाँकी थियो र अरू 19 संस्था मध्ये सबै काम नलाग्ने ढंगले ध्वस्त भएका थिए र ती सबै जसोलाई हामीले पुनर्निर्माण गर्नुपर्ने थियो र केही स्वास्थ्य संस्थाहरू खास गरी यो जीवजीवे चिलिमे टिमुरे भोडलेलाई हामीले पूर्ण रूपमा क्षति नभएको कारणले त्यसलाई रेट्रोफिट गरे हुन्छ भन्ने अवस्थामा थिए र अरू सबै स्वास्थ्य संस्थाहरूलाई पूर्ण रूपमा पुननिर्माण गर्नुपर्ने थियो र ती संस्थाहरूको पुनर्निर्माणको जिम्मा पनि नेपाल सरकारले केही सहयोगी संस्थाहरूलाई लगाइसकेको अवस्था हो र अहिले उहाँहरूले खास गरी करूणा फाउन्डेशन, सेभ द चिल्ड्रेन र यो त्रिशुली रिए यी संस्थाहरूले जिम्मा लिएका स्वास्थ्य संस्थाहरूको पुनर्निर्माण अहिले पनि धीमा गतिमा चलिरहेको छ। सबै स्वास्थ्य संस्थाहरू कम्प्लिट भएका छैनन्, तैपनि कतिपय पुनर्निर्माण हुने क्रममै पनि हामी टेन्टमा बसेर सेवा दिनुभन्दा बन्दै गरेका स्वास्थ्य संस्थाहरूको छतमुनि आएर सेवा दिँदाखेरि सहज हुने भएकोले हामी कतिपय बन्दै गरेका स्वास्थ्य संस्थाहरूमा समेत बसेर अहिले स्वास्थ्य सेवा दिइरहेका छौँ।
भनेपछि यो जुन 27 बितिसक्दासम्म भत्किएका संरचनाहरू बनिसकेका छैनन्, यसलाई तपाईँले चाहिँ कसरी बुझ्नु भएको छ? यो ढिलाइ भएन 27 पनि नबन्नु त ढिलाइ भयो नि धेरै।
यो मलाई पनि त्यस्तै लाग्छ। उहाँहरू बनाउने संघ संस्थाहरूको समस्या के छ त्यो उहाँहरूका आफ्ना समस्या हुन्, तर हामीले हेर्दाखेरि यो ढिलाइ भइरहेको छ र बनेका स्वास्थ्य संस्थाहरू पनि कम्प्लिट बनिरहेका छैनन् र उहाँहरूले जुन अवधिमा हामी कम्प्लिट गर्छौं भन्नुभएको थियो, स्वास्थ्य मन्त्रालयसँग सम्झौता गर्नुभएको थियो, त्यो सम्झौता अनुसार मैले काम भएको पाएको छैन।
जुन सिधै उहाँहरू मन्त्रालयमा सम्झौता गरेर आउनुहुन्छ, पहिला पनि उहाँहरूले जुन मन्त्रालयमा सम्झौता गरेर आउनुभयो त्यसो जिल्लामा समन्वय नगरिकन बनाउने पनि थिए यसभन्दा अगाडि संघ संस्थाहरूले, जुन उताबाट मन्त्रालयबाट स्वीकृति लिएर आइसके पछाडि उहाँहरूले सिधै गरेर बनाइरहनु भएको छ कि तपाईँहरूले मोनिटरिङ गरिरहनु भएको छ?
यो उहाँहरूले मन्त्रालयसँग सम्झौता गर्नुहुन्छ र त्यो सम्झौता हामीलाई जानकारी प्राप्त हुन्छ, हामीले जिल्लामा हामीले मोनिटरिङ गर्छौं र बनाइसकेपछि पनि फेरि मन्त्रालयले नै अनुगमन गरेर कम्प्लिट भइसकेपछि मन्त्रालय मार्फत नै हामीले बुझबुझारत गर्ने हो।
जुन पुनर्निर्माणमा ढिलाइ भइरहेछ नि स्वास्थ्य संस्था बनाउनको लागि, छिटो बनाउनका लागि चाहिँ तपाईँहरूको तर्फबाट चाहिँ के गर्नुपर्छ?
पहिलो कुरो त हामीले उहाँहरूलाई छिटो गर्नुहोस् भनेर आफ्नो ढंगले जिल्ला स्वास्थ्य कार्यालयले अनुरोध गरिरहेको छ, निर्माण पुनर्निर्माण भएका ठाउँहरूमा समेत गएर अनुगमन समेत गरेको छ। हामीले ढिलाइ भएको कारण स्वास्थ्य मन्त्रालयलाई पनि औपचारिक अनौपचारिक रूपमा जानकारी गराइरहेका छौं र मन्त्रालयले पनि उहाँहरूलाई छिटो गर्नका लागि भनिरहेको छ। तैपनि अब के कारण हो, प्राविधिक कारण हो अथवा अन्य कारण हो, उहाँहरूले सबै स्वास्थ्य संस्थाहरू कम्प्लिट गरेर हामीलाई केही संस्था बाहेक कम्प्लिट अझै भएका छैनन् र हामीले उहाँहरूसँग पनि जिल्लामा बसेर छलफलहरू चलाइरहेका छौं। छिटो गर्नुहोस् र क्वालिटी युक्त निर्माण गरेर हामीलाई बुझाउनुहोस् भनेर भनिरहेका छौं।
के छ तपाईँहरूले जुन ढिलाइ गर्ने संघ संस्थाहरूलाई तपाईँहरूले केही पनि गर्न सक्नुहुन्न कि के छ?
हामीले अनुरोध गर्ने हो किनभने यो सम्झौता स्वास्थ्य मन्त्रालयसँग भएको छ, स्वास्थ्य मन्त्रालयले हामीलाई जानकारी दिएको छ र हामीले हाम्रो जिल्ला स्वास्थ्य कार्यालयको तर्फबाट मन्त्रालयलाई पनि जानकारी गराइरहेका छौं।
जुन स्वास्थ्य चौकीहरू बनिसकेका छन् कतिपय स्थानमा, तर जुन सदरमुकाममा रहेको यो अस्पतालले भन्नुभयो टेनमा चलिरहेको छ, स्वास्थ्य जिल्ला स्वास्थ्य कार्यालय आफै टेनमा छ, अस्पताल पनि टेनमा चलिरहेको छ, यो चाहिँ किन ढिलाइ भइरहेको छ?
यो जिल्ला अस्पताल र अस्पताल क्वार्टर बनाउने जिम्मा चाहिँ यो क्यानेडियन रेडक्रसले लिएको हो र क्यानेडियन रेडक्रसले फेरि नेपाल रेडक्रसलाई जिम्मा दिएको छ र उहाँहरूले ठेक्कामा कसैलाई दिनुभएको छ र अहिले उहाँहरूले यो असाढ मसान्तसम्ममा कम्प्लिट गराइसक्नु पर्थ्यो र हस्तान्तरण गरिसक्नु पर्थ्यो, अहिलेसम्म गराउनु भएको छैन र आधा काम पनि भएको छ जस्तो मलाई लाग्दैन किनभने यसलाई यो फिनिसिङ गर्न अझै धेरै समय लाग्छ र अहिले मैले देखिरहेछु अहिले कामदारहरू कोही पनि काम गरिरहेका छैनन्, मैले सुन्दैछु सामान पनि छैन भनेर मैले इन्फर्मल सूचना पाएको छु। भनिसकेपछि टाइममा कम्प्लिट भइराखेको छैन, त्यो टाइममा कम्प्लिट नभएको कारणले हामीले स्वास्थ्यकर्मीहरू क्वार्टरमा बस्न पाएको छैनन्, स्वास्थ्यकर्मीहरू स्वास्थ्य अस्पतालभन्दा बाहिर भाडाका कोठाहरूमा बसेर काम गर्नु परिरहेको छ। हामीले तीन सिफ्ट ड्युटी गर्नुपर्छ अस्पतालमा, राति साँझ र बिहानको सिफ्ट हुन्छ, त्यसरी सिफ्ट ड्युटी गर्नुपर्ने स्वास्थ्यकर्मीहरू हस्पिटल कम्पाउन्ड भन्दा बाहिर बस्नु परिरहेको छ, एउटै कोठामा दुई तीनजना बसेर असहज अवस्थामा बसेर सेवा गर्नु परिरहेको छ र झरी चिसो र ढुसी जस्ता समस्याहरूले स्वास्थ्यकर्मीहरू आफै बिरामी परिरहेका छन् र त्यो अवस्थामा समेत हामीले हाम्रा सेवाग्राहीहरूलाई स्वास्थ्य सेवा दिन रोकेका छैनौं, आफूले कष्ट सहेर भए पनि स्वास्थ्यकर्मीहरू सेवाग्राहीहरूलाई हामीले स्वास्थ्य सेवा चौबिसै घण्टा निरन्तर रूपमा हाम्रो क्षमताले भएसम्म दिएका छौं। हामीलाई त्यही भौतिक संरचना र भौतिक सुविधाहरूले हाम्रो सेवाको क्वालिटीलाई केही असर गरेको छ।
जुन अस्पताल नभन्दाखेरि चाहिँ बिरामी आउने क्रम चाहिँ कस्तो छ? जुन अब त्रिपालबाट सेवा दिया छ कि छैन सबै जनताहरूले त बुझेर आउँदैनन्, अहिले चाहिँ के छ त्यस्तो अवस्था?
सेवा लिन बिरामीहरू आइरहनु भएको छ, सेवाग्राहीहरू आइरहनु भएको छ, हामीले पनि सोही अनुसार काउन्सिलिङहरू गरेर हामीसँग भएका भौतिक सुविधा उपकरणहरू र हाम्रो जनशक्तिको समुचित प्रयोग गरेर हामीले सकेसम्म क्वालिटी सर्भिस र टाइममा त्यो सेवाहरू दिइरहेका छौँ।
भूकम्पको कारणले सबैभन्दा बढी क्षति गरेको लाङटाङमा दुई वर्षसम्म पनि स्वास्थ्य चौकी चाहिँ बनेको थिएन, अहिले पनि आफ्नै कार्यालय त छैन, अर्को कार्यालयबाट सञ्चालन भएको छ जुन त्यहाँको स्वास्थ्य चौकी चाहिँ।
भूकम्प गएको दुई वर्षसम्म लाङटाङमा कुनै पनि स्वास्थ्य चौकी र स्वास्थ्य कर्मीहरू हामीले जिल्ला स्वास्थ्य कार्यालयले पठाउन सकेन। गत चैत्रदेखि हामीले एउटा त्यहाँ सहयोगी संस्थाको सहयोग लिएर र जिल्ला स्वास्थ्य कार्यालयले पनि यताबाट एकजना स्वास्थ्य कर्मी पठाएर अहिले चैत्रदेखि दुई वर्ष भनौँ न यो गत चैत्रदेखि हामीले त्यहाँ निरन्तर स्वास्थ्य सेवा दिएका छौं। यद्यपि हामीलाई त्यहाँ हाम्रो भवन छैन, भवन बनिरहेको छ भन्दैछ, अब अरू सामुदायिक भवनको सहयोग लिएर हामीले स्वास्थ्य सेवाहरू दिएको छौं।
कहिलेसम्ममा बनिसक्छन् अब यी स्वास्थ्य संस्थाहरू चाहिँ?
अब यो बन्नुपर्ने समय अवधि सिद्धिएको छ, बनाउने जो जिम्मा लिएको व्यक्ति र संस्थाहरू हो उहाँहरूले टाइममा बनाइदिइरहनु भएको छैन, यसले त समग्र स्वास्थ्य सेवा प्रदान गर्ने कुरामा नै असर गरेको छ किनभने हामी स्वास्थ्य कर्मीहरू बस्ने ठाउँ छैन, बिरामीहरूलाई राख्ने ठाउँ छैन र हस्पिटलमा भन्ने हो भनेदेखि हामी टेन्टमा बसिरहेका छौँ, दुई वर्ष भइसक्यो टेन्ट लगाएको, ती टेन्टहरू अहिले कुहिएर चुहिने भइरहेका छन् र बिरामी सुत्दाखेरि पनि हामीले प्लास्टिक ओढाएर बिरामीलाई सुताउनु पर्नेछ, हामी जाँच्ने र बस्ने ठाउँमा समेत चुहिएर पानी पर्दाखेरि हामीले छाता ओढेर वा प्लास्टिक ओढेर चुहिने ठाउँमा बाल्टी थापेर पानीहरू तर्काउनु पर्ने अवस्था छ। हामी स्वास्थ्य कर्मीलाई, सेवाग्राहीलाई र समग्र स्वास्थ्य सेवामै यसले असर पुर्याइरहेको छ।
अन्तमा चाहिँ अब के भन्न चाहनुहुन्छ?
अब हामीले चाहन्छौँ, जस्तो हाम्रो हस्पिटल टाइममा बन्द थियो र हामीले भवन र उपकरणहरू टाइममा सेटल भयो भनेदेखि हामीले दिने स्वास्थ्य सेवा गुणस्तरीय हुनेछ। स्वास्थ्य कर्मीहरूले सहजतापूर्वक सेवा दिनेछन् र सेवाग्राहीहरूले पनि सुविधाजनक ढंगले सेवा पाउनुहुनेछ। र सँगसँगै अहिले बर्खा छ, बर्खाको कारणले, यो भौतिक असुविधाको कारणले हामी प्रभावित भएको छौं, स्वास्थ्य सेवा प्रभावित भएको छ। अब तुरुन्तै जाडो आउँदैछ, जाडोमा हामीले बिरामीहरूलाई राख्दाखेरि जाडोको कारणले बिरामी भर्ना भएर सेवा लिन डराउनु पर्ने अवस्था छ र म हस्पिटलमा बस्दिन, म आफ्नै घरमा अथवा रोगै लिएर घरमा जान्छु भनेर बिरामीहरूले त्यो गुनासो हामीलाई गत साल सुनाउनु भएको र अहिले पनि यही स्पीडमा निर्माणको काम अगाडि जाने हो भने अबको यो जाडोको मौसममा पनि यो निर्माण कम्प्लिट होला जस्तो मलाई लाग्दैन। म आग्रह गर्छु, जो जसले जिम्मा लिनु भएको छ पुननिर्माणको, उहाँहरूले टाइममा सिद्धाइदिनुहुनेछ र आफ्नो वचनबद्धता र आफ्नो प्रतिबद्धतामा उहाँहरू इमान्दार देखिनुहुनेछ भन्ने म आग्रह गर्न चाहन्छु।
उहाँ हुनुहुन्थ्यो जिल्ला स्वास्थ्य कार्यालय रसुवाका प्रमुख डाक्टर झलक गौतम। यो सँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। कार्यक्रम 11:56 तपाईँलाई कस्तो लागिरहेको छ? आफ्ना विचार तथा सल्लाह सुझाव उज्यालोको फेसबुक पेज वा ट्विटरमा पनि दिन सक्नुहुन्छ। अर्को बिहिबार बेलुका 5 बजेको नेपाल खबरपछि पुननिर्माणसँग सम्बन्धित विभिन्न सामग्रीसहित हाम्रो भेट हुने नै छ। आजको कार्यक्रमबाट प्राविधिक साथी शशीन्द्र गौतमसँगै म मदन पौड्याल पनि बिदा हुन्छु। नमस्कार।